اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ناظرین کرام، السلام علیکم۔ پروگرام ہماری نگاہ کے ساتھ البلاغ اسٹوڈیو میں خوش آمدید عرض کرتے ہیں۔ ناظرین، آج کا ہمارا موضوع ایران یعنی مشرق وسطی کا ایک ملک جسے امریکہ اور اسرائیل کی طرف سے جنگ کی دھمکیاں دی جا رہی ہیں۔ اس موضوع پر گفتگو کرنے کے لیے ہم نے اپنے اسٹوڈیو میں جناب معروف تجزیہ نگار ناصر عباس شیرازی صاحب کو دعوت دی ہے، اور ہم ان کے تہ دل سے ممنون و مشکور ہیں۔ شیرازی صاحب، ہم پروگرام کا آغاز اس سوال سے کرنا چاہیں گے کہ ایران کے خلاف جو اسرائیل اور امریکہ کی طرف سے دھمکیاں دی جا رہی ہیں، اس کی حقیقت کیا ہے؟
دیکھیں، آپ نے بڑے برننگ ایشو کی طرف ایک مرتبہ پھر متوجہ کی ہے کہ کیا امریکہ کی یہ ریٹرک جو بہت پہلے سے تھی، اور بہت پہلے سے وہ تھریٹس دے رہے تھے، پہلے بھی کئی مرتبہ ایسا ہوا کہ اسرائیل نے ایران پر حملے کی بات کی ہو، امریکہ نے ایران پر حملے کی بات کی ہو، لیکن باوجود حملہ نہیں کر سکے، تو سوال یہ پیدا ہوتا ہے کہ اب وہ یہ دھمکیاں کیوں دے رہے ہیں، اور اب اس کی حقیقت کیا ہے؟ کیا وہ کرنا چاہ رہے ہیں یا نہیں کرنا چاہ رہے ہیں؟ تو اس میں یہ جسٹ ایڈ کروں گا کہ امریکہ نے جو پوری ایک پلاننگ کی تھی، اور ایک وقت میں وہ ایران پر حملے کو سمجھ رہے تھے کہ اس حملہ کرنے کے لیے ہمیں کیا کیا تیاریاں کرنے کی ضرورت ہے، اور اس میں انہوں نے وہ مطلوبہ تیاریاں کرنے کی کوشش بھی کی۔ مثلا فزیکلی وہ ایران کے سراؤنڈنگس کو انہوں نے گھیرا، پاکستان کی سائڈ سے گھیرا، افغانستان کی سائڈ سے گھیرا، عراق کی سائڈ سے گھیرا، لیکن آج 10 سال بعد 11 سال بعد انہیں یہ احساس ہو رہا ہے کہ وہ پریکٹیکلی تو اس خطے سے انخلا پہ مجبور ہو رہے ہیں، چاہے جائے کہ وہ ایران کے اس محاصرے کے نتیجے میں پھر ایران میں کارروائی کرتے، پھر ایران کے اندر باقاعدہ اپرائزنگ شروع کرنے کی کوشش کی گئی، لیکن مضبوط سسٹم کی بدولت وہ بہت جلد فیل ہو گئی۔ تو جو حقیقت ہے وہ تو یہ ہے کہ جو ان کے پاس بہت اچھا اور سوٹیبل ٹائم یا آپشنز ہو سکتے تھے، وہ اب نہیں ہیں۔ تو سوال یہ کہ اب کیوں کر رہے ہیں، اب یہ کیوں کہہ رہے ہیں؟ اس میں ان کے بعض داخلی معاملات اور بعض خارجی معاملات ہیں جو ایٹ سٹیک ہیں، اور اس خطرے کے پیچھے انہیں پوری دنیا کے اندر انقلاب اسلامی نظر آتا ہے۔ بس اس وقت ان کی صورتحال وہ اس کیفیت میں ہے جیسے جھنجھلا جانے والی کیفیت میں ہے کہ اسے عقلی طور پہ سمجھ نہیں آ رہی کہ کیا کرے اور کیا نہ کرے، بس وہ اس طرح کی دھمکیاں اور یہ چیزیں بھی دے رہے ہیں۔ اور اس میں میں اگر ان کی داخلی اور خارجی صورتحال میں بس آپ کو اشارہ دینا چاہوں کہ امریکہ کے اندر جو اکنامیکل کرنچ کے پیریڈ میں ان کے اندر جو آکوپائی وال اسٹریٹ کے نام سے موومنٹ ہے، وہ تقریباً گرو کر رہی ہے، ڈے ٹو ڈے گرو کر رہی ہے۔ ایک تو داخلی انتشار ہے ان کے اوپر، دوسرا عرب یورپ کے اندر بھی اس وقت اقتصادی صورتحال کافی خراب ہے، کم از کم ان سے 4 سے 5 کنٹریز تو ان کے ڈیفالٹ کرنے کی پوزیشن میں ہیں، اور ان کو بیل آؤٹ پروگراموں کے ذریعے ڈرپس کے اوپر جیسے کسی مریض کو زندہ رکھا جاتا ہے، بالکل یہ کیفیت ہے۔ اور خود یورپی یونین جو ہے وہ اس وقت خطرے سے دوچار ہے کہ کیا یورپی یونین اور یورپ کا مشترکہ کرنسی یہ باقی رہ سکتی یا نہیں رہ سکتی۔ اسی طریقے سے آپ دیکھتے ہیں کہ جو ان کی مائٹ کے مراکز تھے عرب علاقہ، عرب منطقہ، وہ بھی ایک ایک کر کے ان کے ہاتھ سے نکلتا جا رہا ہے۔ مصر نکلا ہے، لیبیا نکل رہا ہے، اور پھر آپ دیکھتے ہیں کہ یمن کی صورتحال جو وہ بہت خراب ہے، اور دیگر کنٹریز کے اندر بھی بالخصوص بحرین کے اندر بہت بڑی سطح کی موومنٹ چل رہی ہے۔ تو یہ بھی ایک مسئلہ اس وقت ہے کہ جہاں جہاں ان کی قوت تھی پولیٹیکل، وہ بھی اب بہت تیزی سے ان کے ہاتھ سے، ان کے پاؤں کے نیچے سے زمین سرک رہی ہے۔ تیسرا یہ کہ جب یہ ان چیزوں کو کنکلوڈ کرتے ہیں تو وہ سمجھتے ہیں کہ ان کی اکنامیکل مائٹ خطرے سے دوچار ہے، ان کی ملٹری مائٹ خطرے سے دوچار ہے، ان کی پولیٹیکل مائٹ خطرے سے دوچار ہے، ان کی جیوگرافیکل مائٹ خطرے سے دوچار ہے، اور انقلاب کو دباتے دباتے انقلاب کی صدا خود امریکہ تک جا پہنچی ہے، لاطینی امریکہ کے اندر انقلاب کے حمایتی جو ہیں وہ کھڑے ہو گئے ہیں۔ تو ظاہر ہے، نیچرل ہے کہ وہ پھر اس مرکز کو دبانے کے لیے ایک مرتبہ پھر بات کریں۔ تو دراصل یہ وہ ہے کہ ان کی پوری مائٹس جو ہیں وہ خطرے سے دوچار ہیں، اور الٹیمیٹلی وہ چاہتے ہیں کہ اس کو کاؤنٹر کریں، اور اس کے لیے ظاہر ہے ان کے پیچھے، ان تمام چیلنجز کے پیچھے جو ڈرائیونگ فورس ہے وہ انقلاب اسلامی ہے۔ یہ انقلاب اسلامی ہے جس نے مستضعفین کو پوری دنیا میں کھڑے ہونے کا حوصلہ دیا ہے، بس وہ ہے چیلنج اصل میں۔ اور اس کے لیے اب پریکٹیکل شیپ، انہوں نے ایک کاؤنٹر پالیسی شروع کی ہے، وہ ہے شام کا محاذ کھولا ہے انہوں نے، لیکن شام کے محاذ میں بھی انہیں محض جزوی کامیابی ہو سکی ہے، اور جس انداز میں انہوں نے وہ شروع کیا تھا وہ اس انداز میں اسے آگے نہیں بڑھا پا رہا ہے۔ بالخصوص آپ دیکھتے ہیں ترکی کا رول، ترکی نے جس طریقے سے شروع میں کیمپس لگائے، پلاننگس کی، بھرپور طریقے سے انسرجنسی اسٹارٹ کرنے کے لیے اپنا علاقہ دیا، لیکن وہ مائگرنٹس ہی نہیں ہے جس کی بنیاد پر انہوں نے یہ پوری جنگ لانچ کرنی تھی، تو وہ اس طریقے سے نہیں کر پائے۔ بس یہ ایک فیلئر بھی ہے جو انہیں ابھی نظر آ رہا ہے. اس تناظر میں وہ چاہتے ہیں کہ ایران کو کنٹین کریں, ایران کو کاؤنٹر کریں, اس خفت کو بھی جو انہیں وہاں سے بھی ہو رہی ہے اس کو بھی مٹائیں, اور جو ایک انہوں نے انسرجنسی شروع کی ہے وہ یہ سمجھتے ہیں کہ اس وقت واحد سپورٹ, پریکٹیکل سپورٹ انقلاب اسلامی کی طرف سے ہے, لہذا وہ اس سپورٹ کو اس وقت توڑنا چاہتے ہیں. اور لاجکس کی بات کریں تو وہ حملہ کرنے کی پوزیشن میں پہلے سے کئی گنا زیادہ کمزور ہیں, لیکن جیسے جھجھلاہٹ کی بات کریں یا مثلا ایک کنٹری ہے غلطی بات کریں کہ بالآخر فرعون کو پتا تھا کہ یہ رستہ کھلا ہے تو یہ موسیٰ کی فوج کے لیے کھلا ہے, اس کے لیے نہیں کھلا تھا, لیکن غلطی کرتا ہے اور وہ اس کے اندر اپنی فوجیں ڈالتا ہے, تو میں سمجھتا ہوں غلطی کا امکان موجود ہے, اس کے لیے آمادگی ہونی چاہیے.
اب مزید ہم یہ پوچھنا چاہیں گے کہ اگر جنگ ہوتی ہے تو دونوں فریقوں کے پاس کیا آپشن بچتے ہیں اور کیا آپشنز ہیں؟
دیکھیں عموماً جب ہم جنگ کی بات کرتے ہیں تو معمولاً دنیا میں پیرامیٹرز دیکھنے کے یہ ہوتے ہیں کہ ان کے پاس ویپن کتنا ہے, ان کے پاس میزائلز کتنے ہیں, ان کے پاس ایئر فورس کی تعداد کیا ہے, ان کے پاس مثلاً ایٹمی صلاحیت کیا ہے, یہ پہلے پیرامیٹر ہے. میں سمجھتا ہوں کہ انقلاب اسلامی کے ایک بازو نے پہلے ہی یہ پیرامیٹرز ختم کر دیے, اور اسٹیٹ آف دا آرٹ ٹیکنالوجی رکھنے والے اسرائیل کی تمام تر ان صلاحیتوں اور سپریارٹی کو جو ان کے پاس تھی, یعنی اصلاً قابل مقایسہ نہیں تھا, یعنی ان کا آپ کمپیریزن نہیں کر سکتے. کمپیریزن معمولاً دو برابر کی چیزوں میں کیا جاتا ہے, کچھ 19-20 کا فرق ہوتا ہے تو کمپیریزن کیا جاتا ہے, کمپیریزن نہیں تھا اس ٹیکنالوجی اور ان چیزوں میں, کمپیریزن نہیں تھا, لیکن اس کے باوجود وہاں پہ اسرائیل کو شکست ہوئی ہے, جبکہ اسرائیل بلاخر اسی خطے کے اندر ایگزسٹ کرتا تھا. بس جب آپ آپشنس کی بات کرتے ہیں تو پہلے مرحلے میں تو آپ یہ دیکھیں کہ اس وقت جو ہے وہ امریکہ بلاخر اس خطے کا نہیں ہے, وہ باہر سے ہے, ہزاروں میل دور سے ہے. اور دوسری بات یہ ہے کہ یہ پیرامیٹرز اب بدل چکے ہیں, یہ پوری دنیا کے اندر یہ پیرامیٹرز اب چینج ہو چکے ہیں, اب اس طریقے سے آپ نہیں ناپیں گے کہ ان کے پاس کیا ہے اور ان کے پاس کیا ہے. اب جب آپشنس کی صورت میں آتے ہیں کہ میں نے کہا ملٹری آپشن جو ہے نا وہ رولڈ آؤٹ ہیں اس وقت, کہ جنگ میں ہتھیاروں کی تعداد, مقدار, گولہ باری, یہ کس کے پاس زیادہ ہے اور وہ کس کے پاس زیادہ ہے, یہ اب کاؤنٹر نہیں کرتا, اب کچھ اور چیزیں کاؤنٹر وہ کرتی ہیں, کنسیڈریبل ہیں. میں ان کی طرف اشارہ کرتا ہوں, مثلا یہ امریکہ اس خطے کے اندر روایتی جنگ لڑ سکتا ہے کنونشنل ویپنز کے ذریعے, کنونشنل وار. ایران اس خطے میں کسی بھی جنگ کو کنونشنل سے نان کنونشنل میں کنورٹ کر دے گا جو امریکہ نہیں لڑ سکتا, اس کے لیے افورڈیبل نہیں ہے, وہ اس خطے کی سرزمین کا باسی نہیں ہے, وہ نہیں کر سکتا. ایک دوسرا امریکہ کے پاس آپشن جو ہے وہ ہے یقیناً ایران کی ایٹمی صلاحیت کے اوپر حملے کرنے والا. اس سے زیادہ آپ کہہ رہے ہیں کہ ایران کی اس پیش رفت پر فوری طور پہ ایٹ ہالٹ ہو جائے گا, لیکن کیا ٹیکنالوجی ان سے کوئی سلب کر لے گا؟ نہیں کر سکتا. پھر جب ہم بات کرتے ہیں ان کی فضائی قوت کی, اور فضائی قوت میں بھی آپ یہ دیکھتے ہیں کہ درست ہے کہ ان کے پاس بعض طیارے اور دیگر چیزیں موجود ہیں, لیکن فضائی قوت میں ان کا تمام تر انحصار جدید ترین ٹیکنالوجی کے اوپر ہے, جس میں آپ بالخصوص سیٹلائٹ ٹیکنالوجی کو کہتے ہیں کہ جس کے ذریعے سے یہ فضائی قوتیں رول پلے کرتی ہیں. ایران اس وقت فضائی ٹیکنالوجی میں ان ہو چکا ہے, اور اگر فضائی ٹیکنالوجی جیمنگ کی طرف چلی جائے تو خطے کے اندر یہ وہ سانپ بن جائیں گے جس کے اندر زہر باقی نہیں ہوگا. اور یہ جو ڈرون والا تازہ واقعہ ہوا ہے, یہ واقعہ دراصل ایران کی اس سپریارٹی کی دلیل ہے, تو یہ ایک یعنی بڑا چیلنج ہے, اس میں بھی وہ اس طرح کامیاب جو ہیں وہ نہیں ہو سکتے. پھر یہ کہ جب کوئی جنگ شروع کی جاتی ہے تو ہمیشہ شروع کرنے والے کو یہ یقین ہونا چاہیے کہ وہ اس کے ہاتھ میں اینڈ ہے, یہاں بڑا واضح ہے اینڈ امریکہ کے ہاتھ میں نہیں ہے, بس وہ نہیں کر سکتا. پھر یہ کہ محدود وہ کرنا چاہیں گے, جنگ کو اس جگہ پر محدود کرنا چاہیں گے, لیکن انقلاب اسلامی تو ایک آئیڈیالوجی ہے, آئیڈیالوجی تو پوری دنیا کے اندر پھیلی ہوئی ہے, بس یہ جنگ کو محدود کرنا چاہیں گے اور جنگ جو ہے وہ اپنا دائرہ وسیع کرتی چلی جائے گی اور پھیلتی چلی جائے گی, حتیٰ یہ کہ اس کے نتیجے میں بعض ایسی چیزیں ظہور پذیر ہو سکتی ہیں کہ جو ان کے لیے اصلاً جو ہے وہ افورڈیبل نہ ہو. مثلاً نیچرل ہے کہ امریکہ کے خلاف جو نفرت پر مبنی عرب موومنٹس ہیں ان کے اندر توسیع آئے گی. مثلاً نیچرل ہے کہ جب امریکہ اور اسرائیل اس جنگ میں حملہ آور ہوں گے تو اسرائیل کے مخالفین کیا خاموش بیٹھیں گے. مثلاً نیچرل ہے, جو ان کے لیے ڈیزاسٹرس ہے اس وقت وہ یہ ہے کہ جس اقتصادی صورتحال میں اس وقت وہ سروائیو کر رہے ہیں, اس وقت تو ان کے لیے تھوڑی سی بھی اس طرح کا کوئی چیپٹر کھولنا उनके लिए बहुत बड़ी तबाही का सबब बनेगा। तो मैं समझता हूँ कि इस वक्त ऑप्शंस ईरान के हाथ में ज़्यादा हैं। ईरान एक गैर रवायती जंग के लिए कैपेबल कंट्री है, ईरान के पास बहुत मैसिव एक्सपीरियंस है, खित्ते में अमेरिकी जो बहरी बेड़े और इस तरह की जो चीज़ें हैं वो ईरान के निशाने पर हैं। और चूँकि वाजह है ईरान ने जो काम किया है वो इस तरीके से किया है कि जियोग्राफिकली उन्होंने ये चीज़ें दिखा दी हैं, हुर्मुज़ को उन्होंने दिखा दिया है, हुर्मुज़ को वो बंद कर सकते हैं, दुनिया के इक्तसादी मामलों को वो डिस्टर्ब कर सकते हैं, उन्होंने ये भी दिखा दिया है कि वो इस खित्ते के बादशाह हैं, किंग हैं इस बिलखसूस ये वो जो एरिया है, मैं उस सुपेरियरिटी की बात कर रहा हूँ। और प्रैक्टिकली ये है कि अमेरिकन बहरी बेड़े को भी अगर मूवमेंट करनी पड़ती है तो वो ईरानी परमिशन के साथ मूवमेंट करते हैं, बस औकात इस कैफियत में है कि इस खित्ते के अंदर वो उस तरीके से अब आज़ादाना मूवमेंट भी नहीं कर सकते। फिर खित्ते में बहरहाल इनकलाब इस्लामी की दोस्त कुवतें ज़्यादा हैं। तो अगर हम ऑप्शंस की बात करें, यानी इसकी बात करें कि अमेरिका जो है वो उनके पास क्या ऑप्शंस हैं, तो ये जंगी तवाज़न का ताकत का वो वाला मसला नहीं है, ये हथियारों के मुकाबले में आवाम से जंग करने वाली बात है जो प्रैक्टिकली उनके लिए नहीं है।
अभी आपके गुज़िश्ता गुफ्तगू में एक बात का जिक्र हुआ कि रवायती और गैर रवायती जंग, तो ये रवायती और गैर रवायती जंग से क्या मुराद है, इसकी तौजीह बयान फरमा दें।
जैसे मैंने एक बात कही, अचानकपन, उन्हें अचानकपन इस वक्त वो खुद कह चुके हैं हम जंग शुरू करने वाले हैं। बस कौन आमादा है, जिसके ऊपर उन्होंने हमला करना है वो आमादा है, ये अचानकपन नहीं रहा, ठीक। लिहाजा जैसे हिजबुल्ला ने इसराइल के ऊपर अचानक हमला किया और बंदे उनके कैप्चर किए, हिजबुल्ला कामयाब हुई, लेकिन इसराइल ने इतना बड़ा हमला किया लेकिन अचानक नहीं था, हिजबुल्ला आमादा थी और नतीजा ये हुआ कि वो अपनी किसी एक मकसद में भी कामयाब नहीं हो सके। ये एक चीज़ है। दूसरी है कार अबाबील, मैं इसे कार अबाबील का नाम दूंगा, वो ये है कि ईरान ने मसलन ये नहीं किया कि उसने बहरी बेड़े के मुकाबले में बहरी बेड़ा बनाया, ये अबरहा के हाथियों के मुकाबले में हाथी लाने वाली बात नहीं है, बल्कि वो छोटे छोटे परिंदे अबाबील भी जब अपने मुँह से वो कंकर गिराते हैं तो वो हाथियों का भुरकस निकाल देते हैं। आज की कैफियत मसलन आप ये देखें कि ईरान ने वो जो तेज़ रफ्तार जंगी कश्तियाँ बनाई हैं जो डिटेक्टेबल नहीं हैं, ईरान के जो खुद मिज़ाइल है जिसको आप ये देख लेंगे, जो इनका पैट्रियट मिज़ाइल सिस्टम था जो ईरान के मिज़ाइल्स को काउंटर करने के लिए कोई कैपेबल साबित हो सकता है, वो तो खलीज की जंग में ही नाकाम हो गया, वो तो वाज़ेह नाकाम है। बस ये रोक नहीं सकते, अब ये घिर जाएंगे, फिर ये कि ये जंग शुरू करेंगे असले और वेपन के बलबूते पर, लेकिन जब तक ये लैंड के अंदर इन्वॉल्व नहीं होंगे ये कोई कामयाबी हासिल भी नहीं कर सकते। उसमें भी आप देखते हैं कि इस वक्त इस नॉन कन्वेंशनल वार के पहलू पे मसलन ईरान ने जो बहुत तैयारी की, मैंने बास वीडियोस के अंदर भी देखा, वो है मोटरसाइकिल्स के साथ मिज़ाइल्स लगा के पहाड़ों के ऊपर उन्होंने वो ट्रैवलिंग की है, अमेरिकन नहीं कर सकते ये, यानी इस तरह की टेक्निक्स जो उन्होंने इख्तियार की हैं वो बहुत ज़्यादा इस जंग में ईरान की बालादस्ती जो है वो तकरीबन साबित शुदा है। फिर ये कि आप ये भी देख लें कि जो उनकी टेक्नोलॉजी है उसका तोड़ तो वो कर चुके हैं, ड्रोन वाला मामला कोई छोटा मामला नहीं है। इस वक्त अमेरिका के पास अवेलेबल टेक्नोलॉजी में बेस्ट अवेलेबल टेक्नोलॉजी वही टेक्नोलॉजी थी जिसे स्टेल्थ टेक्नोलॉजी भी कहते हैं, जो इवेड करती है इसको डिटेक्शन सिस्टम को। इसके बावजूद आप देखते हैं कि नफ़ा ये कि वो उसको हैक करते हैं, और हैक करने के लिए हमेशा उससे सुपर जो है वो चाहिए होती है, वो दे मैनेज टू डू इट। फिर ये कि यहाँ आवाम जब मुकाबले में आएंगे, बसीज का सिस्टम, ईरान का दिफा फौज के साथ नहीं है, ये गैर रिवायती क्यों बनेगी, फौज के साथ नहीं है बल्कि बसीज जो है वो पूरे तौर पर एक्टिव होगी, तो अल्टीमेटली ये उनके तमाम मामलों में फेलियर का सबूत है।
दोनों फरीकों के पास जंगी तवाज़ुन की, यानी जंगी ताकत के तवाज़ुन की क्या सूरत हाल है?
देखिए मैंने ये बात तो तकरीबन पहले भी कर दी, क्लियर कर दी, हुर्मुज़ बंद हो जाए तो पूरे यूरोप की इक्तसादी नाकाबंदी होती, उसके बाद ये कि अगर इस खित्ते के अंदर अमेरिका के जितने बेसिस हैं वो बहुत वाजह है कि ईरानी निशाने पर हैं और अमेरिका उसको नहीं कर सकता, चूँकि हर चाहिए स्ट्रेटजिकल डेप्थ चाहिए होती है, ईरान के पास हज़ारों किलोमीटर की स्ट्रेटजिकल डेप्थ मौजूद है, अमेरिका के पास स्ट्रेटजिकल डेप्थ कहाँ है, वो थोड़ा सा भी पुश पीछे होने के लिए उसके पास कोई गुंजाइश नहीं है, बहरी बेड़े हैं या वो उनके मुस्तकर हैं कि जो मुख्तलिफ इलाकों के अंदर मौजूद है। फिर ये कि इनकलाब इस्लामी ने बाज़ चीज़ें कही हुई हैं और वो ये कही, और ये ऑप्शन है कि पूरी दुनिया के अंदर जो एंटी अमेरिका एंटी इसराइल पावर्स हैं वो उसके मुकाबले में खड़ी हो जाएंगे और ये उसको सपोर्ट करेंगे, वो करेंगे। तो ऑप्शंस में वो तमाम काम जो अमेरिका चाहता है, इसको महदूद करना, इसको टारगेट ओरिएंटेड करना, ये तमाम काम उलट हो जाएंगे।
बहुत खूब, جنگ کی صورت حال میں عالمی رد عمل کیا ہو سکتا ہے؟
دیکھیں ایک آج کے دور کا اگر آپ انالیسس کریں نا، اس وقت امریکہ کے خلاف نفرت کی فضا پوری دنیا کے اندر موجود ہے. ظاہر ہے اس کے پیچھے پھر میں دوبارہ کہوں گا کہ ڈرائیونگ فورس جو ہے نا وہ انقلاب اسلامی ہے، انقلاب اسلامی کے نظریات ہیں، تب فکر ہے اور اس کے رہبریت کا کردار ہے. اور یہ جو جسے ہم کہتے ہیں اسلامک اویکننگ، اسلامی بیداری، پوری دنیا کے اندر یہ اسلامی بیداری کی جو موو چلی ہے. اور اب اگر جمہوری اسلامی کی بات کریں تو ان تھوڑے سے پیریڈ کے اندر شاید 3 سے 4 بڑی کانفرنسز اسلامی بیداری کے حوالے سے منعقد ہو چکی ہیں، جس میں پوری دنیا سے نمائندگان کی، مثلا آپ کے لیے وہ فگرز بڑے اٹریکٹیو فگر ہوں گے کہ لیبیا سے بڑی تعداد، سب سے زیادہ تعداد لیبیا سے شریک ہوئی ہے. ہم سمجھتے ہیں کہ لیبیا میں جو ہے وہ نیٹو ہے جس نے سکسیس حاصل کی ہے، نہیں ہے ایسا. لیبیا کے اندر صورتحال بہت چینج ہوئی ہے. اور لیبیا میں اگر آپ کو یاد ہو کہ ابھی بہت وائلنٹ مظاہرے ہوئے ہیں ریسنٹ چند دن پہلے، جن مظاہروں کا ٹارگٹ صرف ایک تھا کہ ہم قرآن اور سنت کو اپنا سپریم لا قرار دینا چاہتے، اس کے علاوہ کوئی لا ہمارے لیے سپریم نہیں ہوگا. تو ایک بڑی موومنٹ. خود آپ یہ دیکھیں کہ اگر عالمی رد عمل کہاں تک ہوگا تو وہ تمام لوگ، وہ تمام حکومتیں، وہ تمام عوام، وہ تمام مظلومین جو امریکہ کو اپنے مسائل کا ذمہ دار سمجھتے ہیں، اس سے نفرت کرتے ہیں، وہ کھڑے ہو جائیں گے. اور انقلاب اسلامی نے اتنے روابط بنائے ہوئے ہیں کہ پوری دنیا کے اندر وہ ان کی ایفرٹس کو ایک سمت اور جہت دے سکے. تو یہ ایک مینیجیبل چیز ہے. دوسرا یہ ہے کہ ہم نے دیکھا ہے ہماری یعنی انقلاب اسلامی کی اگر آپ لیڈرشپ کی بات کریں، کبھی اس نے نا ریٹرک اختیار نہیں کی، دھمکیاں دینے کا انداز اختیار نہیں کیا. مثلا اس نے ہمیشہ وہ بات کیا ہے جو وہ کر دیتے ہیں. انہوں نے یہ کہا ہے کہ تین باتیں مثلا کہی ہیں. ایک یہ کہا کہ امریکہ کی جو وہ جنگ اگر لانچ کرتا ہے تو 10 گنا زیادہ اسے رد عمل ملے گا. ملے گا اگر یہ کہا ہے تو یہ ملے گا. ایک دوسرا یہ ہے کہ انہوں نے یہ کہا ہے کہ دنیا بھر میں پھر امریکی مفادات کو نشانہ بنایا جائے گا، اگر یہ کہا ہے تو یہ بنے گا. تیسرا یہ ہے کہ ہر وہ قوت جو امریکہ اور اسرائیل کے خلاف کھڑی ہے اس کی حمایت کی جائے گی، بالکل لاجیکلی ہونی چاہیے اور وہ ہوگی. تو خطرہ کس کو ہے عالمی رد عمل کے نتیجے میں؟ وہ جو ابھی بچے ہوئے ہیں عرب حکمران، ان کو خطرہ ہے. ان کی واحد پروٹیکشن امریکی پریزنس ہے، جو موجود نہ رہنے سے ظاہر بہت بڑا ان کو ایک ڈنٹ پڑے گا. پھر اور کیا ہوگا؟ اس وقت امریکہ اور یورپ جس فائنینشیل کرنچ سے گزر رہے ہیں، تو اس وقت ایک ہلکے سے جھٹکے کی ضرورت ہے ان کو. وہ یہ جھٹکا وہ خود اپنے آپ کو دے لیں گے. دے کانٹ سروائیو، یعنی دے آر ان میزریبل کنڈیشن. یہ ایک ریئلٹی. تو میں سمجھتا ہوں کہ امریکہ کا جو ایک پوری دنیا کے اندر ابھی نام ہے نا، یہ اپنے نام کو اینڈ کرنے کے مترادف ہوگا.
قبلہ، اب جو سوال ہم آپ سے کرنا چاہ رہے ہیں وہ شاید بہت زیادہ مربوط نہ ہو لیکن ایک طرح سے مربوط بھی ہے. وہ یہ کہ شام کی موجودہ صورتحال کا ان دھمکیوں سے کیا تعلق بنتا ہے، چونکہ اس وقت کا برننگ موضوع شام بھی ہے.
دیکھیے، میں پہلے بھی اشارہ کیا ہے، میرے خیال ہے آپ کے اس پروگرام کو یہ کریڈٹ جاتا ہے کہ پہلے بھی آپ نے شام کے حوالے سے جو ایک پروگرام کیا تھا. آج اگر کسی کے پاس وہ شام کی ویڈیوز ہوں اور وہ دیکھیں کہ جو ہم نے مثلا اس وقت بات کی تھی، حتیٰ جو سٹیپس ہم نے بیان کیے تھے، حتیٰ جو اسٹریٹجی بیان کی تھی کہ اس وقت ان کی اسٹریٹجی یہ ہے، سیم اسی اسٹریٹجی، وہی کنٹریز، وہی فائنانس، وہی مراحل جو ہیں وہ لیے جا رہے ہیں. تو الحمدللہ یعنی آپ نے درست گائیڈ کرنے کا فریضہ جو ہے لوگوں کو انجام دیا. اور ظاہر ہے کہ اگر شام اور خطے کے اندر جو جاگنے والی قوتیں ہیں وہ ان چیزوں سے آگاہ تھی، تو ظاہر ہے انہوں نے اس کو کاؤنٹر کرنے کی پالیسی بھی بنائی ہوگی. شام کے حوالے سے ان کی جو پلاننگ تھی اور جتنے مختصر عرصے کے اندر، اور پہلے جہاں جہاں کیا ہے، کتنا عرصہ لگا ہے تیونس کے اندر، کتنا عرصہ لگا ہے مصر کے اندر، کتنا عرصہ لگا ہے لیبیا کے اندر، دنوں کی باتیں ہیں، تبدیلیاں آ گئی ہیں. تو شام میں ظاہر ہے ابھی تک عوام کی بڑی تعداد بلاخر حفظ الاسد کے ساتھ کھڑی ہے. اور یہ جو انسرجنسی میں نے کہا ترکی کے ذریعے سے سٹارٹ کرنا چاہتے تھے، نہیں کر پائے، اسے فیلئر ہوئی ہے. خطے میں بعض دیگر مسائل کھڑے ہو گئے ہیں. شام نے کردوں کو شہریت دے دی ہے، اپنے ملک کی باقاعدہ شہریت، جو ان کا ایک دیرینہ مطالبہ تھا. شام میں قریب 20 لاکھ کے قریب کرد ہیں. کردوں کی دوسری سب سے بڑی تعداد ترکی کے اندر آباد ہے. تو وہ ایک یعنی ان دونوں کے درمیان جو کنیکٹیوٹی ہے، یہ ترکی کے لیے ایک مشکل کریٹ کرنے کا سبب بن سکتی ہے. پھر یہ کہ علویوں کی ایک بڑی تعداد بھی شام کے اندر، ترکی کے اندر آباد ہے. اور وہاں پہ اب مظاہروں کی خبریں آ رہی ہیں کہ وہ ترکی کے اس رول کے اوپر جو ہے نا وہ کھڑے ہو رہے ہیں. تو پریکٹیکلی کامیابی نہیں ہو سکی. ابھی بھی جس طریقے سے انہوں نے انٹرنلی چاہا تھا کہ عرب لیگ کے پریشر کے ذریعے سے، پھر وہ آبزرورز کے مشنز کے ذریعے سے، پھر یونائٹڈ نیشنز کے ذریعے سے، نہیں کر پائے. और अमलन नहीं हो पाया, इसकी वजह से ये खफत की कैफियत में है। और इन्हें ये अंदाज़ा है कि अब अगर शाम दोबारा अमर्ज करता है तो ये पहले से बहुत मज़बूत शाम होगा। पहले ये शाम अमेरिका के साथ मुज़ाकरात की बात करता था, पहले ये उसके साथ बैठने के लिए तैयार होता था, अब नहीं बैठेगा। पहले ये शाम अरबों के साथ फिर और अंदाज में डील करता था, अब और अंदाज में डील करेगा। अरबों बिल्कुल खुल के सामने हैं अरब इसके खिलाफ, तो वो इससे परेशान है। वो हिजबुल्ला को डेंट नहीं डाल सके, शाम को यानी डिस्टर्ब तो किया है, ये नहीं कि डिस्टर्ब नहीं किया, डिस्टर्ब है, लेकिन मतलूबा नतायज हासिल नहीं कर सके। इसलिए वो इंकलाब इस्लामी को प्रेशराइज करना चाहते हैं ताकि इस कनेक्टिविटी को तोड़ें, क्योंकि उन्हें पता है शाम का वाहिद जुर्म और शाम का और ईरान का वाहिद इर्तबात की वजह वो मुकावमत इस्लामी की मदद है। वरना ईरान भी इस्लाहात की हिमायत करता है शाम के अंदर, ईरान ने भी बाकायदा तौर पर यह कहा है कि वो अवाम के साथ खड़ा है, लेकिन इस वक्त अवाम की मेजॉरिटी बिलाकर हाफिज अल असद के साथ खड़ी है और वो पीसफुल प्रोसेस के जरिए इस्लाहात जो है वो चाहती है।
अब क्योंकि बात हालात हाजरा के हवाले से हो रही है तो हम अपने मुल्क अजीज पाकिस्तान के हवाले से भी एक बात पूछना चाहेंगे। पाकिस्तान की मौजूदा सियासी और मुल्की सूरत हाल का भी इस मामले से ताल्लुक बनता है या नहीं?
जी यकीनन बनता है, क्यों नहीं बनेगा। जब आप इनकलाब इस्लामी के ऊपर हमला करने की बात हो और आप उसका पड़ोसी कंट्री हों और आपको इग्नोर किया जाए, नहीं बना। फिर ये कि कहे ना कहें हम अमलन अमरीकी कॉलोनी का स्टेटस रखते हैं। हमारे मामलात में सबसे ज़्यादा अगर कोई कंट्री वारद है तो वो अमेरिका है। हमारे यहाँ सबसे ज़्यादा कोई रोल प्ले करता है पॉलिटिकली तो वो भी अमेरिका है, तो वो कैसे पाकिस्तान की सरजमीन को बिल्कुल एक न्यूट्रल सरजमीन रखना चाहेगा? नहीं है ऐसा, एक यानी ये लॉजिक की बुनियाद पर भी नहीं है। दूसरा ये कि इस वक्त करंट पाकिस्तान के जो मामलात हैं इसकी उनके साथ कनेक्टिविटी क्या बनती है, इसमें अगर हम थोड़ा सा जायज़ा लें तो आज पाकिस्तानी प्रीमियर जो हैं वो कतर के दौरे पर है और कतर और सऊदी अरब दोनों को अलग अलग अंदाज में आगे किया गया है। पाकिस्तान ने दरअसल ये इशू उठाया है कि पाकिस्तान की एनर्जी की ज़रूरियात सिर्फ यही पूरा कर सकता है इनकलाब इस्लामी। पाकिस्तान इस ज़रिए से उसके साथ कनेक्ट होना चाहता है, लेकिन आपने ये देखा कि उन्होंने उस मामले को भी आगे नहीं बढ़ने दिया। और फिर ये कि कतर के ज़रिए और सऊदी अरब के ज़रिए पाकिस्तान की इन ज़रूरियात को पूरा करने की कोशिश की गई। आज माहदा हुआ है बाकायदा LNG जो है उसको, और बहुत बड़ा माहदा हुआ है कि पाकिस्तान को LNG जो है वो प्रोड्यूस करेंगे। सऊदी अरब इस मामले में वो पुराना पावर प्लेयर नहीं रहा, उसकी वजह वो तालिबान के मामलात हैं और बाज़ वो मामलात जिसमें अमेरिकन कोलेब्रेशन का सऊदी अरब के साथ होना बड़े वाजे हुआ है और जिसके नतीजे में पाकिस्तान की इज्जत जो है उसके ऊपर हर्फ आया है, जिनमें से एक मामला बज़ाहिर उसामा बिन लादन का बयान किया जाता है कि इसमें अमेरिकन और सऊदी कोलेब्रेशन शामिल थी। इसकी वजह से सऊदी अरब के मामलात पाकिस्तान में थोड़े बहुत ख़राब हुए। तो आप ये देखते हैं कि वो पावर्स जो सऊदी अरब के साथ मरबूत थीं और बहुत वाज़ह तौर पर सऊदी अरब के साथ हमदर्दी रखती हैं और ईरान के साथ जो है वो उनकी मुखासमत है, और उन कलदम तंजीमों को भी कि जिनका एजेंडा ही यही है और वो इन्हीं से मामूलन मरूफ यही है कि वो इन्हीं से फंडेड हैं, ये तमाम तंजीमों को इकट्ठा करके एक दिफाए पाकिस्तान के नाम का अलायंस बनाया गया है। लेकिन वो पाकिस्तान की बात ही नहीं कर रहा, उनके मुजाहरों के अंदर ईरान के खिलाफ बात हो रही है, तशयों के खिलाफ बात हो रही है। इससे आपको ये अंदाज़ा होगा कि बुनियादी तौर पे इस एजेंडे के तहत लोगों को इकट्ठा किया है कि पाकिस्तान में ईरान के खिलाफ फजा बनाई जाए, चूँकि उन्हें पता है कि पाकिस्तान के मोमन और गयूर मुसलमान ये इनकलाब इस्लामी से मोहब्बत रखते हैं और किसी भी ऐसी जंग की सूरत में ये इनकलाब इस्लामी के साथ खड़े होंगे। बस वो पोलराइजेशन क्रिएट कर रहे हैं और ऐसे एक ग्रोह को मीडिया के अंदर एक बड़ी जगह देकर खड़ा कर रहे हैं। तो ये सीधा सीधा अमरीकी और सऊदी पुश्तिबानी है कि जो यहाँ पर हो रही है, क्योंकि आप जानते हैं कि ईरान के खिलाफ के मामलात में फ्रंट मैन के तौर पे जहाँ अमरीका अपने गैर इस्लामी तशख्स की वजह से रोल प्ले नहीं कर सकता, वहाँ सऊदी अरब रोल प्ले करता है। तो ये एक ज़मीना साजी करने की कोशिश की जा रही है। फिर ये कि पाकिस्तान को इतना वीक कंट्री किया जाए कि पाकिस्तान प्रैक्टिकली अगर बहुत ज़्यादा अमरीकी सपोर्ट ना कर सके तो उसकी मुखालफत करने की पोजीशन में ना हो, तो उसमें आप देखते हैं कि ये अवामी सतह पर जो पोलराइजेशन हो रही है ये उसका हिस्सा है। लेकिन मैं ये कहूँ कि बिल आखिर ये सारी चीज़ें अपनी जगह, लेकिन हकीकत अपनी जगह खुद बनाती है। ये जाएगी किधर? अगर ऐसा करेंगे तो पाकिस्तान की सरजमीन कहाँ खड़ी होगी? मुझे ये यकीन है, और जितना हम पाकिस्तानी माशरे को जानते हैं, जितना पाकिस्तान के अवाम को जानते हैं, उस तमाम तर प्रोपेगेंडा के बावजूद पाकिस्तानी अवाम इनकलाब इस्लाम से मोहब्बत रखते हैं। उन्होंने इसका एक खूबसूरत चेहरा देखा है, उन्होंने कभी पाकिस्तान में किसी मनफी हवाले से उसका रोल नहीं देखा, उन्होंने अमेरिका को चैलेंज करते देखा है तो इनकलाब इस्लामी को देखा है। वो बेइंतहा मोहब्बत रखते हैं ईरानी लीडरशिप के साथ भी, इसलिए अवाम के मुकाबले में ये प्रोपेगेंडा उस वक्त गुब्बारे की तरह फट जाता है जब अवाम खड़े हो जाते हैं। मेरा ख्याल है कि अगर ऐसी कोई हरकत अमेरिका करता है, पाकिस्तान की सरजमीन उसके लिए मोर एंड मोस्ट एंड मोस्ट प्रॉब्लमेटिक बनेगी, फेवरेबल नहीं बनेगी।
हमारा आखिरी सवाल ये है कि जंग की सूरत में क्या खत्ते में नई तब्दीलियाँ मुतवक्का हो सकती हैं, जैसा कि कॉन्डिजर राइज ने सन 2006 में जब हिजबुल्ला पर इसराइल ने हमला किया था तो कहा था कि हम एक नए मशरक़ वस्ती का दरवाज़ा खोल रहे हैं, जिसके जवाब में जंग के बाद जब इसराइल शिकस्त दोचार हुआ तो सैयद हसन नसरुल्लाह ने कहा था कि अब यह नया मशरक़ वस्ती हम तश्कील देंगे और इसकी ताकत के तवाज़ुन का तयन हम करेंगे। तो क्या जंग की सूरत में खत्ते में नई तब्दीलियाँ मुतवक्का हो सकती हैं?
देखें, एक तो बहरहाल उस वादे के सच्चा होने की हकीकत सामने आ गई। आज जो मशरक़ वुस्ता है वो इस्लामी मशरक़ वुस्ता है, और जो पेश रफ्त है, जिस समत में सफ़र हो रहा है, वो भी इस्लामी मशरक़ वुस्ता की तरफ। तो ये भी एक आपकी लीडरशिप ने जो कहा था हक कहा था और सच कहा था। दूसरा ये कि तब्दीलियाँ नागजीर हैं, क्योंकि ये मामूली वाक्य नहीं होगा। अगर वो इनकलाब इस्लामी पर हमला करते हैं तो ये एक हकीकत है कि इस वक्त इंटरनेशनल पॉलिटिक्स में एक तरफ इनकलाब इस्लामी और पूरी दुनिया के पिसे हुए और मजलूम तबके इनकलाब इस्लामी के परों तले हैं, और इनकलाब इस्लामी उनकी आवाज़ पे खड़ा हुआ हुआ है, और दूसरी तरफ जो है वो तमाम मुखालफीन हैं कि जिनके जो अमेरिका के कैंप के अंदर मौजूद हैं और अमेरिका उसको कैंप को लीड कर रहा है, कुछ प्रैक्टिकली और कुछ अपनी खामोशी की जरिए से। मसलन ईरान के ऊपर अगर 4 सेंक्शन लगती हैं तो हम समझते हैं कि जिन जिन ने साथ दिया है और उनको रोकने की वो नहीं कि वो अमरीकी कैंप के अंदर ही खड़े हैं, तो वो एक दूसरी तरफ अमरीकन कैंप है और एक तरफ जो है वो इनकलाब इस्लामी का कैंप। तो ये तब्दीलियाँ आएंगी आइडियालॉजी की बुनियाद पर आएंगी, ये तब्दीलियाँ आएंगी सियासत की बुनियाद पर आएंगी, ये तब्दीलियाँ आएंगी जियोग्राफिकली भी आएंगी। और उसमें जो अगर जियोग्राफियाई बात करें तो सबसे बड़ी तब्दीली, चूँकि इस पर यह इनकलाबी कूते खामोश नहीं रहेंगी, इनकलाब इस्लामी है जिसने उनको खड़ा होना सिखाया है। आज अगर इनकलाब इस्लामी पर वक्त आएगा तो हमास खड़ी होगी, इस्लामी जहाद खड़ी होगी, हिजबुल्ला खड़ी होगी, और वो फिर इसराइल के लिए जो बात कही गई है कि इसराइल का वजूद जो है वो ख़तरे में पड़ जाएगा, वो यकीनन ख़तरे में पड़ जाएगा। बस जो जियोग्राफिकल तब्दीली आएगी वो ये आएगी कि फ़लस्तीन की एमरजेंस जो है ना वो शुरू हो सकती है। एक जो ब्लॉक्स की तब्दीली है, दूसरा ब्लॉक्स की कि दुनिया के अंदर मुस्तज़फ़ीन, मुमकिन है कि जंग इसी मरले में ख़त्म ना हो, चूँकि वो इनकलाब इस्लामी को ख़त्म तो नहीं कर सकते, एक हमला, एक ज़ोफ़ पहुँचाना, एक चोट लगाना, यही कोशिश कर सकते हैं वो। ब्लॉक्स की आइंदा की पॉलिटिक्स में इनकलाब इस्लामी का ब्लॉक दुनिया का मजबूत तरीन ब्लॉक की सूरत में मर्ज करेगा, ये एक रियलिटी है। चूंकि अगर अमेरिका हमला करने के बाद मतलब आदाब हासिल नहीं कर सकता तो ये पूरी दुनिया में अमरीकी शिकस्त काउंट की जाएगी, और यकीनन जो आखिरी नतीजा बनेगा वो सियासी है कि सियासी नतीजे में अमरीका की जो माइट है पूरी दुनिया के अंदर किसी भी जहद से उस माइट का खात्मा होगा, और जो फतह होगी वो बिलाखर इस्लामिक आइडियालॉजी की होगी, पाको पाकिज़ा नज़रियात की होगी। तो ये लगता है कि ये होगा, ये अपनी गलती की जरिए से करें तो ये जल्द हो जाएगा, वरना मुमकिन है कि थोड़ा वक्त लगे और इन चीज़ों को मुकम्मल होने में थोड़ा मज़ीद वक्त दरकार।
हम जनाब नासिर अब्बास शिराज़ी साहब के बहुत शुक्रगुजार हैं कि वो यहाँ तशरीफ़ लेकर आए। नाज़रीन इकराम, इसी के साथ ही प्रोग्राम का अख्तिताम हुआ चाहता है। इंशाल्लाह अगले प्रोग्राम में फिर मिलेंगे, इजाज़त दीजिए, अल्लाह हाफिज़।